بسم الله الرحمن الرحيم وبه نستعين وهو خير ناصر ومعين. أساني المواضع التي وقع الشك في إجمالها. لكل من المجمل والمبين أمثلة من الآيات والروايات والكلام العربي لا حصر لها ولا تخفى على العارف بالكلام، إلا أن بعض المواضع قد وقع الشك في كونها مجملة أو مبينة. والمتعارف عند الأصوليين أن يذكروا بعض الأمثلة من ذلك لشحذ الذهن والتمرين، ونحن نذكر بعضها اتباعا لهم ولا تخلو من فائدة للطلاب المبتدعين إلى آخر. بس هماري مطلق اور مقید کے بعد مجمل اور مبین کے باب میں تھی، جو باب سابع ہے، اور اس میں دو مسئلوں میں بحث کی جا رہی ہے کہ مسئلہ اول میں ہم نے کل بحث کی جہاں پر مجمل اور مبین کی معنی اور تعریف کے سلسلے میں گفتگو تھی، آج کے درس میں کہ جو دوسرا مسئلہ مورد بحث ہے اس کا عنوان ہے کہ وہ مواضع کے جن کے اجمال میں شک واقع ہوتا ہے کہ آیا مثلا یہ موارد جو ہیں وہ اجمال کے موارد میں سے ہیں، یہاں پر کلام اور یہاں پر یہ مواضع مجمل ہیں یا مجمل نہیں ہیں. سب سے پہلا مطلب یہ ہے کہ آغا فرماتے ہیں کہ مجمل اور مبین کی مثالیں تو بہت ساری ہیں کہ جن کو ہم حاصل نہیں کر سکتے، لیکن طالب علم کے ذہن کی تقویت اور اس کے ذہن کی تمرین کے لیے ہم یہاں پر کچھ موارد جو ہیں وہ بیان کرتے ہیں، وہ موارد کے جہاں پر شک واقع ہوتا ہے کہ آیا یہ اجمال کے موارد میں سے ہیں یا نہیں ہیں، مجملہ ہیں یہاں پر یہ موارد یا مجملہ نہیں. ان موارد میں سے ایک مورد یہ آئے قرآنی ہے کہ وَالسَّارِقُ وَالسَّارِقَةُ فَاقْطَعُوا أَيْدِيَهُمَا، معروف آیت ہے کہ جس میں چوری کرنے والے کے لیے سزا قرآن مجید بیان کر رہا ہے کہ فقط ہو گئی تھی ہما، سارق ہو یا سارقہ ہو ان کے ہاتھوں کو قطع کرو. خوب اس آیت کے سلسلے میں کچھ اصولی حضرات کچھ جو ہیں وہ ایک جماعت جس کو تعبیر کرتے ہیں وہ اس بات کے قائل ہیں کہ یہ آیا مجمل اور متشابہ ہے. پھر فرماتے ہیں کہ دیکھا جائے کہ یہاں پر جو اجمال ہے وہ کس اعتبار سے اجمال ہے. اس آیہ شریفہ میں دو لفظ موجود ہیں، ایک لفظ القط ہے اور ایک لفظ ید ہے. یہاں پر ان دونوں کو آگاہ مورد بحث بناتے ہیں، فرماتے ہیں کہ دیکھا جائے کہ آیا قط کے اعتبار سے یہاں اس آیت میں اجمال بیان کیا جا رہا ہے یا ید کے اعتبار سے. خوب کیونکہ بعض نے جو ہے وہ اس آیت میں اجمال کو لفظ ید کے اعتبار سے جانا ہے، تو یہاں پر آگا قط اور ید دونوں لفظ کو مورد بحث بناتے ہیں. فرماتے ہیں کہ دیکھیں، بعض نے کہا کہ یہ آیت مجمل اور متشابہ ہے کیونکہ اس میں جو حکم وارد ہوا وہ قط کا وارد ہوا، اور پھر اس میں جو لفظ قط ہے، آپ فرماتے ہیں کہ یہ لفظ قط اس کے استعمالات آپ دیکھیں، اس کے معانی دیکھیں، اس کے اطلاقات دیکھیں، تو ایک مرتبہ یہ لفظ قط اطلاق آتا ہے کہاں پر؟ جہاں پر وہ عضو اس بدن سے جدا کر دیا جائے، جس کو ابانہ سے تعبیر کر رہے ہیں یہاں پر. اور اسی طرح یہ لفظ قط اطلاق آتا ہے جہاں پر وہ عضو زخمی ہو جائے، عضو زخمی ہو جائے تو اس پر بھی، یعنی جراحت پر بھی اس کا اطلاق ہے اور ابانے پر بھی اس کا اطلاق ہے. ابانہ یعنی جہاں پر وہ ایک عضو جدا ہو جائے بدن سے، قط اس معنی میں، اور جراحت یعنی جہاں پر زخم وارد ہو اس عضو پر. مثلا جب کسی کے ہاتھ پہ جراحت چاقو سے وارد ہو تو کہا جاتا ہے کہ قطع آہا، ٹھیک ہے، یعنی چاقو نے काट लिया उसके हाथ को, जराहत होती है, जख्म आया होता है, तब भी हम ये कहते हैं। और अगर वाकया ने एक उज्व या वो हाथ उसके बदन से बिल्कुल ही अलग और जुदा कर दिया जाए तो वहां पर भी कहा जाता है कि काता आहा, यानी अगर चाकू ने उस पर जराहत नहीं बल्कि उसको बिल्कुल अलग कर दिया तो वहां पर कहा जाएगा काता आहा, तो उसने चाकू ने उसके हाथ को कत कर दिया। दोनों मवारिद में, दोनों जगहों पर ये कलमे कत इस्तेमाल होता है। बस ये इजमाल किस नाहियत से है? आया ये इस कत के एतबार से है कि इसकी ये दो इतलाक है, मसलन यहां पर मुशख्खस नहीं है कि आया फक्त हुआ ईदिया हुमा जराहत मुराद है, जख्मी करना मुराद है फकत, या इबाना जुदा करना मुराद है। दूसरा मुर्द लफ्ज यद है। आप फरमाते हैं कि लफ्ज यद से जो एक उसका जो इतलाक है वो किस पर होता है? आप फरमाते हैं कि लफ्ज यद अगर इस्तेमाल किया जाए तो उसका एक इतलाक है उंगलियों से, उंगलियों की मसलन सर से लेकर कंधे तक, ये पूरा यद इस कहा जाता है, इस पूरे को, पूरे उज्व को यद कहा जाता है। फिर आप फरमाते हैं कि इसका एक इतलाक यह है कि हाथ की हथेली पर, दुरुस्त है, और खुद उंगलियां जो हैं वो भी साथ हो, उंगलियां और हाथ की हथेली, इसको क्या कहा जाता है? यद कहा जाता है। और इसी तरह मसलन जो है वो इतलाक आता है इसका हाथ पर, लेकिन हमने पहले कहा कि कफ, लेकिन उंगलियों तक, एक मोर जो आगे ने बयान किया कफ पे इसका इतलाक के उसूल असौबे तक, और यानी मसलन उंगलियों की इब्तदा से लेकर इंतहा तक, कफे 10 जिस्म कहते हैं। या फरमाते कि नहीं, मुकम्मल कलाई तक ये इसका इतलाक है। या फरमाते हैं कि इसका एक इतलाक कहां तक है? कोहनियों तक, उंगलियों से लेकर हाथ की जो कोहनियां हैं वहां तक इसका इतलाक, ये भी यद का इतलाक है। हो जैसे मसलन मिसाल देते हैं आगे, जब हम कहते हैं कि तनावल तो बेयदी, मैंने मसलन फलां चीज उठाई बेयदी अपने हाथ से, तो हम जब अपने हाथ से उठा रहे होते हैं तो वो कैसे उठा रहे होते हैं? कफ से उठा रहे होते हैं, कफ दस से उठा रहे होते हैं, या असलन जो है फकत उंगलियों से उठा रहे होते हैं, लेकिन हम ताबीर किससे किस तरह करते हैं, इस मतलब की जुमला क्या लाते हैं इसके लिए? तनावल तो बे यदि, उठाया मैंने इस चीज को अपने हाथ से, तो इसका मतलब ये हुआ कि आपने देखा कि इसमें उठाया आपने कफेदस से है या उंगलियों से है, लेकिन आप उसको यद से ताबीर कर, तो इसका मतलब ये हुआ कि जिस तरह यद का इतलाक उंगलियों से कांधे तक पूरे इस उज्व पर है मुकम्मल, इसी तरह इसके इतलाकात और भी हैं, इसके मरातब और भी हैं जो हमने बयान किए। तो किस एतबार से ये इजमाल है? आया इजमाल है लफ्ज कत के एतबार से कि कत के इतलाकात हैं मुशख्खस नहीं यहां पर कौन सा इतलाक मुराद है, या इजमाल है यद के एतबार से कि यद के मुख्तलिफ मरातब और इतलाकात हैं, यहां पर कौन सा इतलाक और कौन सा मरतबा उसकी मानी में से, उसके मरातब में से मुराद है, कितना जो है उसके हाथ को काटा जाए, किस मकदार तक काटा जाए, चूंकि इतलाकात बहुत हैं यद के, मुराद क्या है, आया इस एतबार से इजमाल है। आगा फरमाते हैं कि देखें एक बात यहां पर मुशख्खस करते हैं कि ये कत के एतबार से तो इजमाल नहीं है। क्यों? इसलिए कत अपनी माना में इस्तेमाल हुआ, कत के एतबार से मुजमल नहीं है, क्योंकि कत से जो तबादुर होता है जिस माना का, वो इबाना और फसल है, यानी जुदा हो जाना, उज्व का जुदा हो जाना, ये इबाना और वो जुदाई उस उज्व की, इसे क्या कहते हैं? कत कहा जाता है। और आप फरमाते हैं कि जहां पर एक उज्व मुकम्मल हाथ जुदा हो जाए बदन से वहां तो वाज है ये बात, लेकिन जहां पर जराहत आ जाए तो उसको भी कत से क्यों ताबीर किया जाता है? इसलिए कि वहां पर भी वो हिस्सा बदन से जुदा होता है, जगह छोड़ देता है, जराहत से भी, जख्मी होने से भी वो उज्व जगह अपनी छोड़ देता है। जैसे फासल, जैसे हम कहें फासला आ जाना, जुदा हो जाना वो वहां पर, उस एतबार से ये भी एक किस्म का इनारा फरमाते हैं कि एक हिस्सा, दोनों से पूरा यद जुदा नहीं हुआ, लेकिन जैसे ही जराहत आई तो एक हिस्सा तो उस यद का अपनी जगह से हटा, जुदा हुआ। तो लिजा फरमाते हैं कि ये ना कहें आपके यहां पर कत अपनी माना में इस्तेमाल नहीं हुआ, कत के दो माना है और यहां पर मुशखस नहीं कौन सी माना, नहीं, कत की ये ही माना है, वो है फसल, वो है इबाना। अब पूरा उज्व जुदा हो जाए तब भी वो कत है, जहां पर मसलन जख्मी होता है वो उज्व, वहां पर भी वो कत ही है, ये दो इतलाक नहीं है, एक इतलाक। लिजा कत के एतबार से आप फरमाते हैं कि नहीं है। तो आप ये नहीं कह सकते कि यहां पर तसामुह हुआ, मजाज गोई हुई, कि इसको जब जराहत के मफहूम में इस्तेमाल किया गया कत को तो ये क्या हुआ, तसामुह हो गया। नहीं, इस तरह कोई तसामुह, इस तरह कोई मजाज गोई सामने नहीं आती। लेकिन हाँ, यद के इस्तेमाल में, कि जब करीना मौजूद हो और आप यद को इस्तेमाल करें और मुराद लें फकत कफे दस्त, मुराद लें फकत उंगलियां, तो यहां पर हाँ, यहां पर आप बताते हैं तसामो इस यद के इतलाक में है। आपने कहा तनावल तो बेयदी, दुरुस्त है, जबकि हकीकत में आपने तनावुल उठाया है बेबाजिल यद, दुरुस्त है, आपने उंगलियों से उठाया और न उस मारूफ माना के मुताबिक जो यद की है कि उंगलियों से लेकर कांधे तक जो पूरे हिस्से को यद कहा जाता है, ना ये कि तनावल तो बेयदी आपने इस तरह उठाया, करीना मौजूद है कि जब आप कह रहे हैं कि तनावल तो बेअदी, तो वाजे सी बात है कि आपने इस तरह तो नहीं उठाया कि आपका ये पूरा उज्व इस्तेमाल हुआ हो उंगलियों से लेकर कांधे तक, करीना मौजूद है। तो लिहाजा तसामो कहां हुआ, यद के इस्तेमाल में तसामो हुआ, न कद के इस्तेमाल में। फिर फरमाते हैं आगे कि अगर यद जो लफ्ज है जब उसको बेमा हुआ यद देखा जाए तो कौन सी माना जाहिर है इस यद से, वो मुकम्मल उज्व मखसूस का इरादा किया जाता है, यानी जब यद को इस्तेमाल किया जाए तो जो माना इससे जाहिर है और फी नफ्स ही यद को देखते हुए, वो फरमाते हैं क्या है, उज्व मखसूस है कामिल, उंगलियों से लेकर कांधे तक ये माना। लेकिन हम जब देख रहे हैं यहां पर आयत में कि फक्त हो दिया हुमा, कद के एतबार से तो इजमाल है ही नहीं, कद के एतबार से माना ही है कि जो मुतबादर होती है, अब जराहा तो भी कत है, अगर इबाना हो तो भी कत है, तसामो उसके एतबार से है नहीं। ऐदिया हुमा, जब यद को फी नफ्स ही देखा जाए तो उससे इरादा किस बात का होता है, उज्वे मखसूस कामिल, मारूफ जो है वही माना उसे जाहिर होती है। लेकिन यहां पर आयत में हम कराइन से देखते हैं, मसलन इजमा कायम है इस बात पर, या रिवायात से मालूम होता है कि ये माना तो मुराद ही नहीं है कि उंगलियों से लेकर कांधे तक ये हिस्सा काटा जाए, मुकम्मल इस हाथ यानी हाथ को जुदा कर दिया जाए, हाथ को इस माना में क्या कर दिया जाए, बदन से जुदा कर दिया जाए, ये मुराद ही नहीं है। जब ये माना मुराद नहीं है हाथ की, तो इसके और इतलाकात सामने आ जाते हैं, फिर इसके और मरातिब जो है वो सामने आ जाते हैं। क्या आया, वो जो हमने मराते बयान किए थे कि वो चार पांच जो और मराते थे कि मसलन मुराद जो है वो फकत उंगलियां है या कफे दस्त है या कलाई तक है या मसलन कोहनी तक है, ये जो दीगर मराते थे इनमें से कोई एक होगा। लेकिन आप फरमाते हैं कि यद का जहूर जिस माना में है वो तो मुराद ही नहीं है, यद का जो जुहूर है जिस माना में, यानी फी नफ्से अगर यद को देखा जाए तो उसे एक माना जाहिर होती है, वो तो मुराद नहीं है, बाकी मान जो से मुराद ही नहीं है, बाकी मानी में तो इनका इस यद का जुहूर ही नहीं है। तो रिजा बाकी मानी में से कौन सी माना मुराद है, अब ये यद मुरद्दद है इन मरातब में से किसी एक मरतबे और माना में, चूंकि अगर वो माना जो कि इससे जाहिर वो तो मुराद नहीं है, अब जब वो माना मुराद नहीं है तो बाकी जो उसके मराते, बाकी जो उसके इतलाकात है उनमें से कोई एक होनी चाहिए, उनमें से कौन सी माना मुराद है। आप फरमाते हैं कि आयत इस एतबार से मुजमल है, यद के एतबार से मुजमर है, वो किस तरह, वो इस तरह कि जो यद से माना जाहिर है जिसमें इस यद का जहूर है वो कराइन से मालूम हो रहा है कि इस आयत में मुराद नहीं। जब यद का इतलाक होता है तो उससे जो माना जाहिर होती है जिसमें यद का कलमे यद का जहूर रहता है वो उज्व मखसूस है उंगलियों से लेकर कांधे तक, वो तो मुराद नहीं है। बाकी जो मरातब है, अब उनमें से कौन सा मरतबा मुराद है, इस नाहियत से याद क्या हो जाती है, मुजमल हो जाती है। गर्चे जब आप आयत को फी नफसे ही देखेंगे, रिवायात को फेलन साइड कर दें, आयत को फी नफसे ही देखेंगे तो ये इजमाल सामने आता है यद के एतबार से कि आयत मुजमला है, लेकिन जब आप रिवायात की रूह से देखेंगे तो फिर यह इजमाल भी खत्म हो जाता है। आयमा ने इस इजमाल को खत्म कर दिया है कि मुराद क्या है यहां यद से, वो जो माने वाकई है जो मुराद खुदावंद मुताल इस यद से वो रिवायात में मुशख्खस है। रिवायात के जरिए हमने कहा था ना कि एक कलाम, पीछे हमने कहा था कि एक कलाम जो है यह फी नफ्स ही मुबय्यन होता है या बेकलामिन आखर मुबय्यन होता है। तो लिजा उस एतबार से आगा फरमा दें कि दुरुस्त है कि फी नफ्स ही आयत मुजमल है, लेकिन जब रिवायात ही आप कुमक लेंगे तो यही आयत क्या हो जाती है, मुबय्यन होती है। लेकिन फी नफ्स ही आयत को देखेंगे तो हाँ इजमाल है, लेकिन वो इजमाल कद की नाइत से नहीं है बल्कि वो इजमाल यद की नाइत से, इस एतबार से जो हमने तौजीहात दी। फरमाते हैं कि अस्सानी अल मवाज उल्लती वका अशक को फी इजमाल है, सानी दूसरा मसला वो मवाजे मवारिद के जिनके इजमाल में शक वाक़े होता है। लिकुल मिन अल मुजमल वल मुबय्यन अमसलतुन मिन अल आयात वर रिवायात वल कलाम अल अरबी ला हसर लहा। फरमाते हैं कि मुजमल और मुबय्यन में से हर एक के लिए मिसालें हैं आयात और रिवायात में से, नमूने कुछ मौजूद हैं कलाम अरबी के लाहसल्लाह के, जिन मिसालों को शुमार नहीं किया जा सकता, उनके उनके लिए कोई महदूदियत या हसर नहीं है, बहुत सारे मवारिद हैं। वला तख्फा अल आरिफ बिल कलाम, जो कलाम अरबी से वाकिफ है उस पर यह बात मख्फी नहीं है। इल्ला मगर ये कि बाब अल मवाज़ कद वका शक फी कौनहा मुजमलतन और मुबय्यना, लेकिन हाँ कुछ मवारिद ऐसे हैं कि जिनके मुजमल और मुबय्यन होने में शक वाक़े हुआ है, यानी कुछ बहुत सारे मिसालें हैं आप फरमाते हैं कि जो इजमाल जहां पर मुशख्खस है कि ये मुजमला है, लेकिन कुछ मवारिद ऐसे हैं कि जिनमें शक वाक़े होता है कि ये मुजमल है या मुजमल। वल मुतारफ इंद अल उसूलीन, उसूलियों के हां जो बात मुतारफ और मशहूर है, अन यज़कुरु बाद अल अमसला मिन ज़ालिका, कि वो इन मवाज़े के जहां पर शक वाक़े होता है कि मुजमल है या मुबय्यन, उनमें से कुछ मिसालों को वो बयान करते हैं, क्यों, जहन की तकवीत के लिए, व तमरीन और उस जहन की तमरीन और ममारसत के लिए, वहातबान लहम, और फरमाते कि हम भी यहां पर उन बाज उसूलियों की इतबा करते हुए उन बाज मवारद को बयान करेंगे, यानी उन तमाम उसूलियों की इतबा करते हुए बाज मवारद को यहां पर बयान करेंगे। वला तखलू मिन फाइदतिन मुब्तदीन, के ये जो है मुब्तदी तुल्लाब के लिए फायदे से खाली नहीं है। अमिन हा, उनमें से एक मोर कौलहू ताला, ये कौल इलाही है कि वसारे कतो वसारे को वसारे कतो फक्त हुए दिया, चोरी करने वाला मर्द हो या औरत हो, फक्त हुए दिया उनके दोनों हाथों को काटो, काट लो जुदा कर दो। खूब कितनी मकदार कत की जाए और कौन सा इतलाक और कौन सा मरतबा इस यद के मरातब और इतलाकात में से मुराद है, बज़ाहिर मुशख्खस नहीं। फ़क़द ज़हब जमातुन लान आयत मिन मुजमल मुतशाबे, एक जमात के ज़ाहिरन हनफी उलमा में से एक जमात है कि जो इस बात की तरफ गए हैं कि अन्दल आया के जो आयत है वो मुजमल मुतशाबे है, चूंकि मालूम नहीं है कि कत किया जाए या जुदा कर दिया जाए या जख्मी कर दिया जाए, कत की कौन सी माना मुराद है, और मुशख्खस नहीं है कि कितनी मिकदार में वो जुदा कर दिया जाए। इमाम मिन जहत लफ्ज़ुल कत फरमाते हैं कि या तो वो इसको इजमाल और मुजमल के दायरे में ले आते हैं, किस नाइयत से, इमाम मिन जहत लफ्ज़ुल कत, या तो कत लफ्ज की वजह से उस एतबार से इसको मुजमल करार देते हैं, कैसे, बेतबार अन्नहु युतलक़ुल इबान, اس اعتبار سے کہ یہی لفظ قد اطلاق آتا ہے ابانہ پر. ابانہ یعنی کیا؟ جہاں پر ایک عضو کو جدا کر دیا جائے وہاں پر بھی اس کا اطلاق ہے. وَيُطْلَقُ عَلَى الْجَرْحِ, اور اسی کا اطلاق ہے وہاں پر جہاں پر زخم وارد ہو, جراحت ہو. کما یقال لمن جرح یده بالسکین, جیسے کہ کہا جائے اس کے لیے جس نے زخمی کیا ہو اپنے ہاتھ کو کس سے؟ چاقو سے. قطع آہا, تو کیا ہوگا؟ کیا اس کے لیے کہا جائے گا کہ اس نے اپنے ہاتھ کو کاٹا, جدا کیا, کٹ یعنی قطع کیا. قطع کیا یعنی کیا؟ فرماتے ہیں کہ قطع آہا یعنی جرح یده بالسکین, کیا اس نے زخمی ہے, لیکن ہم کیا کہہ رہے ہیں؟ قطع آہا, اس نے قطع کیا ہے. یعنی یہاں پر قط کا کلمہ جراحت پر استعمال ہوا. کما یقال لمن ابا نہا قدالے, جیسے کہ یہی کلمہ, یہی جملہ استعمال ہوتا ہے اس کے لیے کہ جس نے ابا نہا, اس ہاتھ کو جدا کیا ہو اپنے بدن سے. قدالے کا اسی طرح وہاں پر بھی یہی کہا جاتا ہے, یعنی کیا؟ قدالے کا یعنی قطع آہا, وہاں پر بھی یہی قطع آہا کہا جاتا ہے. بس دونوں جگہ اس کا اطلاق ہے. کیا آیا یہ مجمل اسی اعتبار سے ہے, یعنی قط لفظ کی وجہ سے یہ مجمل ہے آیت, وَإِمَّا مِنْ جِهَتِ لَفْظِ الْيَدِ, یا تو یہ اجمال کس ناحیے سے ہوگا؟ ید, کلمہ ید کی وجہ سے. کیسے؟ بِاعتبارِ اَنَّ الْيَدَ تُطْلَقُ عَلَى الْعُضْوِ الْمَعْرُوفِ كُلِّهِ, اس اعتبار سے کہ ید کا ید اطلاق کیا جاتا ہے کس پر؟ اس عضو معروف پر, کلِّهِ تماماً. کون سا عضو معروف؟ یعنی ہاتھ کی انگلیوں سے لے کر کاندھے تک, یہ عضو معروف اور اس کے تمام اس پر جو ہے یہ کلمہ ید کا اطلاق کیا جاتا ہے. وَعَلَى الْكَفِّ لِلْوُصُولِ إِلَى الْأَصَابِعِ, کف پر اس کا اطلاق کیا جاتا ہے لیکن اصول اصابے تک, کہ کف کہاں تک؟ جہاں تک اس انگلیوں کی بنیاد ہو, جڑ ہو, اصل ہو, جہاں تک, جہاں سے یہ انگلیوں کی جو اصول اور جو جہاں تک انگلیوں کے یہ جڑیں ہیں وہاں تک کف مراد ہے. وَعَلَى الْعُضْوِ إِلَى الْزَنَدِ, یا مثلا کہتے ہیں کہ ہاتھ کا اس ید کا اطلاق اس عضو پر ہے, الی الزند یعنی کلائی تک, و الی المرفق یا کہاں تک؟ کوہنی تک. فیقال مثلا, یہی وجہ ہے کہ اس کے اطلاقات متعدد ہیں, تبھی تو کہا جاتا ہے کہ مثلا تناول تو بیدی, میں نے اٹھایا اپنے ہاتھ سے. وانما تناول بالکف, جب کہتا ہے کہ میں نے ہاتھ سے اٹھایا تو اس نے کس سے اٹھایا تھا؟ اس نے اٹھایا بالکف, ہتھیلی سے اٹھایا, ہاتھ کی ہتھیلی سے. بل بالانامل فقط, بلکہ ہتھیلی بھی نہیں, انگلیوں سے اٹھایا, یعنی دو تین انگلیوں کو جم کر کے ایک چیز اس نے اٹھا لی, تب بھی ہم کیا کہتے ہیں, یا تب وہ کیا کہے گا؟ تناول تو بھی یدی, تب وہاں پر بھی یہی کہے گا کہ میں نے ہاتھ سے اٹھایا. تو اس کا مطلب یہ ہوا کہ ید کے اطلاقات متعدد ہیں, ان میں سے ایک اطلاق یہ بھی ہے. تو لذا یہ آیت یا تو اس اعتبار سے مجمل ہے, کیا کہا جائے؟ دو صورتیں, یا تو قد کے اعتبار سے مجمل ہے یا ید کے اعتبار سے. والحق, اور فرما دیں کہ حق یہ ہے کہ انہا من ناحیت لفظ قط لیست مجملتا, آیت قط کے لفظ سے اور قط کے لفظ کے اعتبار سے لیست مجملا, مجملا نہیں. کیوں؟ لأن المتبادر من لفظ القطع هو الابانۃ والفصل, تبادر علامت حقیقت ہے, آپ نے پڑھا ہے پیچھے. متبادر جو چیز ہو رہی ہے وہ کیا ہے؟ تبادر جو ہو رہا ہے لفظ قد سے وہ ابانہ اور فصل کا ہے. کون سی معنی متبادر اس لفظ قد سے؟ فرماتے ہیں کہ ابانہ اور فصل, جہاں پر ایک عضو جدا ہو جائے, ابانہ فصل جدا کر دیا جائے. وَإِذَا أُطْلِقَ عَلَى الْجَرْحِ, پھر یہ جراحت پہ اس کا اطلاق یہ کیسے؟ فرماتے ہیں کہ جب اطلاق کیا جاتا ہے اس کو جراحت پر, تو فَبِاعْتِبَارِ أَنَّهُ أَبَانَ قِسْمًا مِنَ الْيَدِ, وہ بھی اس اعتبار سے ہے کہ أَنَّهُ أَبَانَ, جدا کیا اس نے ہاتھ کے ایک قسم کو. ہاں, ایک جگہ مکمل ہاتھ جدا ہو گیا, ایک مرتبہ جہاں پر ہاتھ پہ جراحت وارد ہوئی تو وہاں پر بھی تو کچھ حصہ اس ہاتھ کا جدا ہوا اپنی جگہ سے. تو یہاں پر بھی وہی فصل اور ابانہ, یعنی اس قط کا فصل اور ابانے کی معنی میں ہی اس پر اطلاع کیا جا رہا ہے, تسامو نہیں ہے, مجاز گوئی نہیں ہے, کیونکہ جراحت میں بھی وہ ایک حصہ اس کا کیا ہو جاتا ہے؟ الگ ہو جاتا ہے. فتكون المسامحة في لفظ اليد عند وجود القرينة, فرماتے ہیں کہ تسامو لفظ ید میں ہے جب قرینہ موجود ہو. یعنی اگر ید, چونکہ ید کے اطلاقات متعدد ہیں, اسے ایک معنی جو ہے وہ جیسے ہم نے کہا دناول تو بھی ادی، فرماتے ہیں کہ ید کے اطلاقات متعدد ہیں، اب اگر ید کو کوئی قرینہ موجود ہو اور اس کو استعمال کیا جائے اس معنی میں جس پر قرینہ ہے، جیسے تناول تو بھی ادی میں، تو تسامو کہاں پر ہوا؟ ید میں. تسامو قط میں نہیں ہے، قط کی ایک ہی معنی متبادر ہے اور جراحت پر بھی اسی ہی معنی جو اس سے متبادر ہے اسی ہی معنی کے اعتبار سے جراحت پر بھی اس کا اطلاق ہے. تو ایسا نہیں کہ جراحت پہ جب اطلاق ہوا تو جراحت کے اطلاق پر قط کی ایک الگ معنی ہو گئی، یا قط وہاں پر جراحت سے مرادی کچھ اور لیا ہم نے تو ہم کہیں کہ نہیں قط کی ایک معنی تھی ابانہ تھی، قط کی معنی فصل تھی، اب جب آپ جراحت لے رہے ہیں تو جراحت فصل کے علاوہ کوئی چیز ہے، لہذا اب اگر آپ قط کو جراحت پہ استعمال کر رہے ہیں تو یہ مجاز ہو جائے گا؟ نہیں آگا، ہم کہ ایسی کوئی بات نہیں ہے، جراحت بھی وہی فصل ہے، جراحت بھی وہی ابانہ ہے، لیکن کیسے؟ ہاں ایک مرتبہ ایک کامل عضو جدا ہو جاتا ہے، ایک مرتبہ ایک عضو پہ جراحت آتی ہے، یعنی ایک حصہ جدا ہوتا ہے. دونوں صورتوں میں قط کا استعمال اگر جراحت پہ ہوتا ہے تو مجاز نہیں ہے، لیکن ید کے استعمال میں تسامو ہے، یعنی تسامو ید کے استعمال میں ہے جب قرینہ موجود ہو. لا ان القطع استعمل فی مفہوم الجر، نہ یہ کہ قط کو، یعنی لا ان القطع، یعنی نہ یہ کہ تسامو اس بات میں ہے کہ قط کو مفہوم جر میں استعمال کیا گیا لذا تسامو ہے، نہیں، قط کو اگر مفہوم جرح میں بھی استعمال کیا گیا ہے تو وہاں پر قط اپنی معنی میں استعمال ہوا ہے، مجاز نہیں ہے. بس فیکون المراد فی المثال من الید بعضھا، بس مثال جو دی گئی تناول تو بیدی اسی میں تسامو تھا ید کے اطلاق میں، اور اس سے مراد کیا لیا گیا؟ بعض ید، یعنی ید کا ظہور جس معنی میں ہے وہ عضو کامل ہے، عضو مخصوص سے کامل، ہاتھ کی یعنی انگلیوں سے لے کر کاندھے تک، لیکن اب اگر اس ید کو استعمال کیا گیا کس میں؟ ایک یعنی اس معنی میں کہ جو جس پہ قرینہ موجود تھا، یعنی تناول تو بیدی کہا اور مراد فقط انامل تھی، فقط انگلیاں تھی، تو یہاں پر تسامو ہے. کما تقول تناول تو بیدی وفی الحقیقت انما تناول تو ببعضها، آپ کہہ رہے ہیں کہ میں نے ہاتھ سے اٹھایا، اور ہاتھ سے جو معنی ظاہر ہے وہ کیا ہے؟ انگلیوں سے لے کر کاندھے تک، وہ مکمل عضو معروف، لیکن آپ نے جب یہ کہا تو حقیقت میں انما تناولت ببعضها، آپ نے اس پورے ہاتھ سے جو اس سے معنی ظاہر ہے اس سے نہیں اٹھایا، آپ نے بعض ید سے اٹھایا، درست ہے؟ تو یہاں پر قرینہ موجود تھا اور مراد یہاں پر ید سے بعض ید ہے، تو یہ تسامو کس میں ہوا؟ ید میں ہوا، نہ تسامو قط میں ہوا. فرماتے ہیں کہ اما من ناحیت الید، بس ید قط کے اعتبار سے کوئی تسامو نہیں ہے، آیا مجمل نہیں ہے، آیا ید کے اعتبار سے جو تسامو ہوا، اور پھر یہاں پر آگاہ واضح کرتے ہیں کہ آیا پھر ید کے اعتبار سے مجمل ہے آیات یا نہیں ہے، اجمال ہے اس ناحیے سے یا اجمال نہیں ہے؟ فرماتے ہیں کہ ید کے اعتبار سے فَإِنَّ الظَّاهِرَ أَنَّ اللَّفْظَ لَوْ خُلِّيَ وَنَفْسَهُ يُسْتَفَادُ مِنْهُ إِرَادَةُ تَمَامِ الْعُزْبِ الْمَخْصُوصِ، اس اعتبار سے آگاہ فرماتے ہیں کہ ظاہر یہ ہے کہ لفظ لَوْ خُلِّيَ وَنَفْسَهُ، یعنی اگر لفظ کو بما ہوا لفظ اپنی ذات میں دیکھا جائے، کس کو؟ لفظ ید کو، بما ہوا ید اپنی ذات میں دیکھا جائے، تو اس سے جو استفادہ ہوتا ہے جس معنی کا وہ کیا ہے؟ ارادت و تمام العضو المخصوص، کہ اس سے ارادہ کس معنی کا ہے؟ تمام عضو مخصوص کا ارادہ، یہ استفادہ ہوتا ہے اس کلمہ ید سے. اگر ید کو استعمال کیا جائے اور فی نفس ہی کلمہ ید کو دیکھا جائے تو جو معنی اس سے ظاہر ہے وہ کیا ہے؟ وہ عضو مخصوص کامل، انگلیوں سے لے کر کامل، ولیکن وہ غیر مراد یقین پلایا، لیکن آیت میں یہ جو معنی، یعنی ہم کہہ رہے ہیں تمام عضو مخصوص، یہ مراد یقیناً نہیں ہے. جب قرآن مجید کہہ رہا ہے کہ فقط وہ ایدیا ہوما، اس کا مطلب یہ نہیں کہ آپ انگلیوں سے لے کر کاندھے تک جدا کر دیں، کیوں؟ اس لیے کہ اجماع بھی ہے اس بات پر کہ یہ معنی مراد نہیں ہے، اور روایات بھی ایک طرف موجود ہیں. بس فیتردد بین المراتب العدیدہ من الاصابع الى المرفق، فرماتے ہیں جب یہ معنی مراد نہیں ہے تو بس دوسرے جو مراتب تھے اس ید کے وہ کتنے تھے؟ من الاصحاب الى المرفق، وہ انگلیوں سے لے کر کوہنی تک جو دیگر مراتب اور معانی تھیں اس ید کے اطلاق کی، پھر یہ مردد ہو جائے گا کلمہ ید ان میں کسی ایک معنی، ان میں مردد ہو جائے گا، یعنی کیا؟ یعنی پھر مشخص نہیں ہے کہ مردد ہو جائے گا ان مراتب میں، یعنی ان میں سے کوئی ایک مراد ہوگی معنی، اب کوئی بھی ہو سکتی ہے. لأنه بعد فرض، کیوں؟ چونکہ جب یہ بات مفروض لی گئی کہ عدم ارادت تمام العضو، وہ تمام عضو مراد ہی نہیں ہے انگلیوں سے لے کر کاندھے تک جو ایک عضو مخصوص اور کامل، یہ جب مراد ہی نہیں ہے تو لم تکن ظاہرتا فی واحدت من ہذہ المراتب. تو پھر یہ آپ فرماتے ہیں کہ ظہور پیدا کلمہ ید نہیں کرے گا ان مراتب میں سے کسی بھی ایک میں, چونکہ اس کا ظہور جس معنی میں تھا وہ تو مراد ہی نہیں لیا گیا, وہ عضو کامل مخصوص انگلیوں سے کان تک یہ معنی تھی, اس میں اس کا ظہور تھا. ہم نے کہا نا کہ لو خلیا و نفس, اگر فی نفس کلمہ ید دیکھا جائے تو اس کا ظہور کس میں ہے, اس کا ارادہ اس سے کس معنی کا ہوتا ہے, عضو مخصوص کا ہوتا ہے. جب وہ مراد ہی نہیں ہے تو اب باقی میں جو ہے وہ یہ ظہور باقی مراتب میں سے کسی ایک معنی میں اس کا ظہور ہے ہی نہیں. تو لذا فرماتے ہیں کہ لم تکن ظاہرتن, ان میں سے کسی بھی ایک معنی میں یہ ظاہر نہیں ہے. بس فتکون الآیت مجملتن فی نفس من ہذہ الناحیہ, اس اعتبار سے آیا کیا ہو جاتی ہے؟ مجمل. بس مبین تب ہوتی جب اس کا ظہور مشخص ہوتا کسی ایک معنی میں. اگر فی نفس ہی کلمہ ید کو دیکھا جائے تو اس کا ظہور ایک معنی میں ہے, وہ کون سی؟ انگلیوں سے لے کر کاندھے تک, یہ جو عضو مخصوص ہے اسی میں, جبکہ یہ مراد نہیں ہے. جب یہ مراد نہیں ہے تو اس کے جو باقی مراتب ہیں ان میں اس کا کوئی ظہور ہی نہیں ہے جو ہم کسی ایک معنی کو مراد. بس آیا مجمل ہے. وَإِن كَانَتْ مُبَيَّنَةً بِالْأَحَادِيثِ, گرچہ احادیث کے اعتبار سے یہی آیا آغا فرماتے ہیں کیا ہے؟ مبین ہے. ان آل البیت, کہ وہ احادیث جو اہل بیت سے مروی ہیں ان احادیث کے ذریعے یہ مبین ہے. الکاشفت عن ارادت القطع من اصول الاصابع, کہ جو کشف کر رہی ہوتی ہیں وہ روایات اس بات کو کہ قطع سے مراد کہاں سے قطع ہے, من اصول الاصابع, کہ جہاں پر اصابع کی اصول ہیں وہاں تک جہاں تک انگلیوں کے یہ یعنی جہاں انگلیاں ختم ہو رہی ہیں وہاں تک, وہاں سے کاٹا جائے اس ہاتھ کو. اور اس کے لیے وہ واقعہ بھی معروف ہے کہ جو خلیفہ عباسی کے دربار میں جو واقعہ پیش آتا ہے, ایک شخص اقرار کرتا ہے اپنے جرم کا کہ میں نے چوری کی ہے, تو وہاں پر فقہا اور بھی ہوتے ہیں اہل سنت کے اور امام جواد علیہ السلام بھی موجود ہوتے ہیں, تو وہاں پر وہ جب خلیفہ عباسی پوچھتا ہے کہ اس کی کیا حد ہوگی, تو وہاں پر وہ سارے اپنی اپنی فتویٰ دیتے ہیں. کوئی کہتا ہے کہ مثلا جو ہے وہ ہتھیلی پوری جو ہے انگلیاں اور یہ کفے دست جو ہے یعنی کلائی تک کاٹا جائے, اس کو جدا کر دیا جائے, قط کر دیا جائے. اور اس سے جب وہ خلیفہ دلیل مانگتا ہے تو وہ بھی اپنی کوئی دلیل دیتا ہے, اور جب دوسرے سے پوچھتا ہے کہ آپ کی کیا نظر ہے, تو وہ ان فقہائے اہل سنت میں سے وہ کہتا ہے کہ نہیں, مثلا جو ہے وہ کوہنی تک اس کو جدا کر دیا جائے ہاتھ کو اور قط کر دیا جائے. تو وہ کہے وہی یعنی الی المرافق کی جو آیت ہے وہ پیش کرتا ہے ظاہرا, لیکن وہاں پر امام بھی موجود ہوتے ہیں اور کوئی وہی خلیفہ امام سے پوچھتا ہے, تو بالاخرے کسی طریقے سے امام بیان کرتے ہیں کہ مراد جو ہے یہ جو جتنے انہوں نے نظر دی یہ ساری چیزیں مراد نہیں ہے, اور مراد یہ جو یہاں پر مرو مظفر جیسے فرمایا کہ قط من اصول الاصابع, اس کی وجہ کیا ہے کہ وہ جو اعضا کے جو جن کو مساجد کہا گیا ہے, مساجد للہ کا عنوان جن کو دیا گیا ہے, امام نے فرمایا کہ یہ ہاتھ کی ہتھیلی انہی میں سے ایک ہے, اور لذا جو خداوند متعال کے لیے مخصوص ہے اور اس کو یعنی کلائی تک یا مثلا کوہنی تک اس ہاتھ کو کاٹا یا جدا نہیں کیا جا سکتا. تو خلیفہ نے بھی امام کی اس بات پر عمل کرتے ہوئے اسی مجرم سے وہی اس مقدار مطابق جو ہے وہ قطع کیا اس کے ہاتھ کو. تو بہرحال یہ وہ روایات جتنی بھی ہیں من جملہ یہ روایت مشخص کر رہی ہے کہ قطع سے مراد کیا ہے. تو لذا جب مشخص کر رہی ہے تو اس اعتبار سے یہاں پر کوئی اجمال نظر نہیں آتا. وصلی اللہ علیہ رسول.
سبحان الله محمد.